यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परिहालसम्म 239 जनाको मृत्यु, 178 जना घाइते, अझै 18 जना बेपत्ता। बाढ़ी पहिरो प्रभावित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारको निर्णय। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण अवरूद्ध राजमार्ग संचालनका लागि अधिकतम प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा संसदीय समितिमा जानकारी। हालसम्म देशभर 14,000 भन्दा बढ़ीमा डेंगू संक्रमण। र इजरायली सेना र हिजबुल्लाह बीच लेबनानमा भिडन्त जारी, हिजबुल्लाहको गुप्तचर मुख्यालयमा हवाई आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। यही असोज 11 र 12 गते आएको बाढ़ी पहिरोमा परि अहिलेसम्म 239 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरोमा परि अझै 18 जना बेपत्ता छन् भने 178 जना घाइते भएको मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म 17,131 जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरूद्ध राजमार्गहरू मरमत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषि राम तिवारीले जानकारी दिनुभयो। सरकारले काठमाण्डु, ललितपुर, भक्तपुर सहित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाण्डु उपत्यका 3 जिल्लासहित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो। मन्त्री लेखकले अविरल वर्षाका कारण बाढ़ी र पहिरोले क्षति पुर्याएका 14 जिल्लालाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको जानकारी दिनुभयो। मन्त्री लेखकले सरकारले बाढ़ी पहिरोले सबैभन्दा बढ़ी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न संकटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको बताउनुभयो। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको हिजो बसेको बैठकले बाढ़ी पहिरो र डुबानबाट बढ़ी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिश गरेको थियो। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले 14 जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिश गरेको हो। बाढ़ी पहिरो र डुबानबाट सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितोन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिश गरिएको थियो। अविरल वर्षाका कारण क्षति भएका सड़क पुल पुनर्निर्माणका लागि 25 अर्ब लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हिजो संसदको पूर्वाधार समितिको बैठकमा यही असोज 11 र 12 गतेको अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै पूर्वाधारमा झण्डै 25 अर्ब बराबरको क्षति भएको अनुमान गरिएको बताउनुभयो। उहाँले अस्थायी रूपमा भए पनि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको पनि जानकारी दिनुभयो। गत हप्ताको भीषण वर्षा र बाढ़ीका कारण 34 राजमार्गका 805 स्थानमा पहिरो गई सड़क अवरूद्ध भएकामा 774 स्थानको पहिरो हटाइएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री दाहालले विपदका कारण अलपत्र परेका यात्रु एवं यातायात मजदूरलाई यथाशीघ्र उद्धार एवं राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध सहित पत्राचार गरिएको जानकारी दिनुभयो। यातायात व्यवसाय नेपाल प्रहरी र नयाँ बस पार्क व्यवस्थापनसँग समन्वय गरिएको, देशैभरिको विपद एवं सड़कको अवस्थाको एकीकृत र भरपर्दो सूचना योजना व्यवस्थापनका लागि प्रहरी प्रधान कार्यालयलाई नियमित रूपमा फेसबुक पेज मार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको मन्त्री दाहालले जानकारी दिनुभयो। राजधानी काठमाण्डु भित्रिने र बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको पहिरो जाने स्थलहरूमा अत्यावश्यक सामग्री सहित सुरक्षा निकाय तैनाथ गरिएका छन्। पृथ्वी राजमार्गको 15-16 वटा जोखिम स्थलमा सामग्री सहित सुरक्षाकर्मीले मरमत सम्भार र पहिरो पछ्याउने कार्य गरिरहेकाले सवारी आवागमन र यात्रा सहज बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
असोज 10 गतेदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण यातायात सञ्चालनमा कठिनाई देखिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थलहरूमा जोखिम घटाउँदै यातायात सुचारू गरिएको छ। धादिङको झ्याप्ले खोलामा लेदो सहितको पहिरोले 35 जना यात्रुको ज्यान गएपछि सो राजमार्गमा असुरक्षित महसुस गरिएको यात्रा अब भने विस्तारै सहज बन्दै गएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राजमार्ग खण्डलाई सुचारू राख्न मर्मत सम्भार र पहिरो पछ्याउने कार्य जारी रहेकाले सवारी आवागमन सहज भइरहेको बताउनुभयो।
आवश्यक मर्म सम्भार गर्ने, पहिरो पछ्याउने लगायतका कामहरू घनीभूत ढंगले अगाडि बढाएर अस्तिकै दिनबाट चाहिँ सवारी र यात्रुहरूको आवागमन एकदम सहज रूपमा भइरहेको छ। सतर्कता र सावधानी पूर्वक मात्र यात्रा गर्नु हुन, बीचमा पानी पर्न सक्छ, कुनै ठाउँमा पानी परिरहेको अवस्थामा पहिरो सामान्य रूपमा झरिरहेको छ भने पनि एकछिन रोकिएर हेरेर बुझेर मात्रै सूचना लिएर मात्रै प्रहरीहरूसँग अथवा उनी पालिकाहरूसँग समन्वय गरेर मात्रै
छिटफुट रूपमा पहिरो झर्ने वा जोखिम भएका ठाउँमा तत्काल सम्बोधन गर्न धुनीबेसी झ्याप्ले खोला, सुरुङ मार्गको प्रवेश स्थल, खत्री पौवा पुल, गणेश मन्दिर इलाका, थाक्रे, दुई कमरे, गजुरी लगायतका बढ़ी जोखिम भएका ठाउँमा सुरक्षा कर्मीहरू उपकरण सहित खटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सड़क खण्डमा ठूला मालवाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ भने रात्रिकालीन बसहरू सञ्चालन गर्न दिएको छ। धादिङको गल्छी हुँदै नुवाकोटबाट काठमाडौँ आउन जान सकिने, धार्केबाट रामकोट सीतापाइला हुँदै काठमाडौँ आउन जान सकिने, त्रिभुवन राजपथको बाटोमा साना सवारीलाई मात्र अनुमति दिने र पालुङ हुँदै हेटौडा निस्कने सहायक रूटहरू तोकिएका छन्।
15-16 ठाउँमा चाहिँ उपकरण सहित यो व्यवस्था गरेका छौँ। दशैं जस्तो चाडपर्वमा धेरै सवारी साधनहरूको आवागमन हुने, यात्रुहरूको पनि आवागमन हुने कुरालाई व्यवस्थित गर्नका लागि 24 घण्टा त्यहाँ अन द साइड ड्युटी रहने गरी सुरक्षाकर्मी र पालिकाहरूसँग पनि समन्वय गरिरहेछौँ भने यातायात व्यवसायहरूसँग पनि समन्वय गरेर वैकल्पिक मार्गहरू पनि प्रयोग गर्न सक्ने अवस्था छ साना सवारीहरूलाई।
विपदका समयमा राजमार्गका होटलहरूमा दैनिक अनुगमन भइरहेको भन्दै यात्रुहरूलाई पनि आफूलाई ठगिएको महसुस भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिजो 3 करोड़ भन्दा बढ़ी रकम प्राप्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले हिजो आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गर्नु भएको हो। कृषि विकास बैंकबाट 1.50 करोड़, नागरिक लगानी कोषबाट 51 लाख, एसबीआई बैंकबाट 25 लाख, लाइफ इन्सुरेन्स कर्पोरेशनबाट 31 लाख, नेपाल पूर्वाधार विकास बैंकबाट 25 लाख, ओरिएन्टल इन्सुरेन्सबाट 15 लाख, सिमेक्स इंक प्राली बीवाईडी कम्पनीबाट 51 लाख रूपियाँ हस्तान्तरण भएको हो। सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले किसानहरूको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। हिजो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनु भएको थियो। अध्यक्ष दाहाल स्विजरल्याण्डमा हुने अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधि मण्डलमा नेतृत्व गर्दै यही असोज 25 गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ। प्रतिष्ठानको हिजो निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बन्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गर्नुभयो। मन्त्री पौडेलले विपदका क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिए अनुसार नै निशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी पहिरोबाट सिर्जित समस्या समाधान गर्न पहल गर्ने बताउनु भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका पदाधिकारीसँग हिजो भएको छलफलमा अध्यक्ष प्रचण्डले दशैंको समयमा गाउँ जाने जनताको अवस्था, बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्जाल, यातायात व्यवसायी मजदूर लगायत समग्र यातायात क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। काठमाण्डू, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावित स्थलको अनुगमन गर्दा ठाउँ ठाउँमा अझै पनि गाड़ी पुरिएको, आवागमन अवरूद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदूरलाई पीड़ादायी अवस्थामा देखेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले समाधानका लागि पहल गर्न छलफल थालेको बताउनुभयो। यसै गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड़ दिँदै आएको बताउनुभयो। संचार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपाल फ्रेमवर्क 2076 सफल पार्न नेपाल टेलिकमको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। नेपाल टेलिकमको जावलाखेल स्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको हिजो निरीक्षण गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले दक्षिण एशियामा नेपाल सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो। नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानु पर्नेमा जोड़ दिँदै उहाँले व्यावसायिकता एवं सेवाको गुणस्तरमा पनि सुधार्नुपर्ने बताउनुभयो। बड़ा दशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आकार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सह प्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो। यसअघि नवरात्रको पहिलो दिन बिहिबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ। चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यिनै नौवटा दुर्गाका रूप लाई नवदुर्गा भनिएको हो। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष खुइचो लाग्ने गर्दछ। चाडपर्वको अवसरमा गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी चर्को मूल्यमा बेचबिखन गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले सक्रियता बढ़ाएका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको यो रिपोर्ट।
दशैं तिहार लगायतका चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन एलपी ग्यास लगायतमा कालो बजारी हुने गर्दछ। यात्रुहरूको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायातका साधनको पनि अनुगमन शुरू गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी बताउनुहुन्छ।
यातायातको साधनहरूको पनि अनुगमन गर्न प्रारम्भ गरेका छौं। यातायात व्यवसायहरूसँग समन्वय समेत गरेर अनुगमनको कामलाई अगाडि बढ़ाएका छौं भने बजारमा खाद्य वस्तुको उपलब्धता, सुपथ मूल्य पसलहरूको व्यवस्थाको बारेमा स्थानीय तहसँगै बजारमा रहेका खाद्य वस्तुहरू, पेय पदार्थहरू, यिनीहरूको भ्यालिडिटी अथवा एक्सपायरी डेट अनुसार छ कि छैन, कसरी बेचबिखन गरिएको छ भनी लगायतका विषयलाई पनि अनुगमन गर्ने काम नियमित रूपमा अगाडि बढ़ाउने।
बागलुङ नगरपालिकाले उपभोक्ता अधिकारलाई मध्यनजर गरेर चाडपर्व लक्षित उपभोक्ता मैत्री कानून बनाएको बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का बताउनुहुन्छ।
चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी, चामलहरू, तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत, वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ।
अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कार्यवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको भनाइ छ।
खाद्य वस्तुहरू थुप्रैमा भेटिएको छ। अहिलेलाई ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ। अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानूनको परिणाम रहेर हामी कार्यवाही अगाडि बढाउनु छ।
चाडपर्वका अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ उपभोक्ता लगायत सबै सरकारवाला सचेत बन्नुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
विश्व बैंकसँग भएको सम्झौता अनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट 1,60,00,000,000 रूपियाँ प्राप्त गर्ने भएको छ। सन् 2018 2024 नेपालले तराईका 13 जिल्लाका वन जंगल मार्फत कार्बन डाइअक्साइड घटाए बापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। हालसम्म देशभर डेंगूबाट संक्रमितको संख्या 14,000 बढ़ी नागेको छ। इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार देशभर 14,975 जनामा डेंगू संक्रमण देखिएको हो। केही दिन अघि पानी परेका कारणले डेंगू संक्रमण बढ़ेको र हुम्ला बाहेक सबै जिल्लामा डेंगूको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त विभिन्न 5 कर्मचारीहरूलाई हिजो एक समारोहका बीच विदाई गरेको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो आयोजित समारोहमा रेडियो नेपालको सेवाबाट निवृत्त हुनुभएका नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत नवीन प्रकाश साक्य, वरिष्ठ सम्पादक हृदय कान्त झा, वरिष्ठ प्राविधिक अधिकृत द्वय टंक प्रसाद आचार्य र अनन्त कोइरालालाई कदरपत्रसहित विदाई गरिएको हो। बड़ा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको पूर्व सन्ध्यामा हिजो आयोजित शुभकामना आदान प्रदान तथा सेवानिवृत्त कर्मचारी विदाई समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अवकाशलाई नयाँ जीवनको शुरूआत गर्ने अवसरका रूपमा लिई सेवानिवृत्त जीवन सक्रिय र ऊर्जाशील बनोस् भनी शुभकामना व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गैराती लेबनानको राजधानी बेरूत स्थित लडाकू समूह हिजबुल्लाहको केन्द्रीय गुप्तचर मुख्यालयमा हवाई आक्रमण गरेको छ। आक्रमणका कारण लेबनान र सिरियाबीचको मुख्य सड़क अवरूद्ध हुँदा ज्यान जोगाउन लेबनानबाट भागिरहेका मानिसहरूलाई सीमा पार गर्न रोकिएको थियो। यो आक्रमणमा भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि पछिल्लो 24 घण्टामा 100 हिजबुल्लाह लडाकूलाई मारेको दावी इजरायली सेनाले गरेको छ। लेबनानको आधिकारिक नेशनल न्यूज एजेन्सीका अनुसार बेरूतमा अहिलेसम्म लगातार 10 हवाई आक्रमण गरिएको छ। यी आक्रमणमा हिजबुल्लाह लडाकू र सर्वसाधारण सहित करिब 1,400 जनाको मृत्यु भएको छ। आक्रमणबाट जोगिन लेबनानबाट करिब 12,00,000 मानिस विस्थापित भएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि वित्तीय संघीयता कार्यान्वयन भने अझै चुनौतीपूर्ण रहेको धारणा जानकारहरूले व्यक्त गर्नु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको नेपालमा संघीयता वित्तीय दृष्टिकोण विषय छलफल कार्यक्रमका वक्ताहरूले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक भएको धारणा राख्नु भएको हो। कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि तीन तहका सरकार र निकायहरू बीच समन्वय सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताउनुभयो। स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र खर्च गर्ने अधिकार पाएकोले संघीय सरकारले समानीकरण अनुदान बढ़ाउने र सशर्त अनुदान घटाउँदै जाने नीति लिइनुपर्ने उहाँले उल्लेख गर्नुभयो। प्रदेश र स्थानीय तहको बजेट तथा योजना निर्माण र खर्च गर्ने क्षमता बढ़ाउनु पर्नेमा पनि अध्यक्ष पौडेलले जोड़ दिनुभयो। केन्द्र सरकारले महत्वाकांक्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यसको प्रभाव प्रदेश र स्थानीय तहमा पर्ने गरेको अध्यक्ष पौडेलको भनाइ छ। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्ले संघीयता कार्यान्वयनपछि विकास तथा समृद्धि जुन गतिमा हुनुपर्दथ्यो त्यो हुन नसकेको उल्लेख गर्नुभयो। संघीयता सबलीकरणका लागि नागरिकलाई प्रवाह हुने सेवा सुविधा सरल र सहज हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि शुक्रबारका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको छ। उपाध्यक्ष अधिकारी अस्वस्थ हुनु भएकोले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदक मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीनजना आवेदकले शुक्रबार व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम निर्धारण गरिएको थियो। सरकारले प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी अघि बढ़ाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार पारी चीनिया सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर तपेन्द्र बोहराले जानकारी दिनुभयो। मन्त्रालयले गृह कार्य पूरा गरी तयार गरिएको सम्झौता पत्र मन्त्री परिषदको बैठकले स्वीकृत गरी चीन पठाइएको जनाएको छ। चीन सरकारले मिति तय गरेपछि दुई देश बीच निर्यात सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ। नेपाल आयल निगमले चितवनमा 91,900 किलो लिटर क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने भएको छ। सो परियोजनाको निर्माणका लागि 9,47,20,00,000 रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। नेपाल आयल निगमको खर्चमा निर्माण हुने भण्डारण गृह निर्माणमा भारतीय पक्षको प्राविधिक सहयोग रहने र भारतीय पक्षले नै निर्माण गरिदिने विषयमा बिहिबार नयाँ दिल्लीमा सम्झौता भएको छ। परियोजना निर्माण बापतको लागत रकम नेपाल आयल निगमले भारतीय आयल निगमलाई दिने सम्झौता भएको छ। भारतीय आयल कर्पोरेशनलाई पैसा दिने र उसले नै टेन्डर आह्वान गरेर निर्माण गरिदिने गरी बिहिबार B2B सम्झौता भएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालको पुरुष टोली एसिया रब्बी इभरेसन सेभेन्स ट्रफी 2024 दोस्रो खेलमा पनि पराजित भएको छ। एसिया रब्बी र नेपाल रब्बी संघको आयोजनामा शुक्रबारबाट त्रिपुरेश्वरी स्थित दशरथ रंगशालामा शुरू भएको खेलको पुरुषतर्फ बरानसँग नेपाल 27-7 पराजित भएको हो। नेपालको यो लगातार दोस्रो हार हो। यसअघि उज्बेकिस्तानसँग 24-0 स्कोरमा नेपाल पराजित भएको थियो। त्यस्तै पुरुषतर्फकै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई 22-15, कतारले साउदी अरेबियालाई 39-7, श्रीलंकाले कजाकिस्तानलाई 43-0, भारतले बंगलादेशलाई 31-0, चाइनिज ताइपानले अफगानिस्तानलाई 26-7, फिलिपिन्सले जोर्डनलाई 26-0 र भारतले श्रीलंकालाई 29-10 पराजित गरे। नेपालको महिला टोली पनि पहिलो खेलमै पराजित भएको छ। खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग 32-0 स्कोरमा पराजित भएको हो। यसअघि पुरुषतर्फ नेपाल उज्बेकिस्तानसँग 24-0 स्कोरमा पराजित भएको थियो। यसै गरी महिलातर्फ उज्बेकिस्तानले गुआमलाई 19-12 स्कोरले पराजित गर्यो। विभागीय टोली नेपाल पुलिस क्लबले जितसहित एन्फा महिला लीग अन्त्य गरेको छ। सातदोबाट स्थित एन्फा मैदानमा शुक्रबार भएको अन्तिम खेलमा पुलिसले पहिलो चरणबाटै बाहिरिसकेको सङ्कडाया फुटबल क्लबमाथि 2-1 जित हात पारेको हो। जितसँगै पुलिसले 9 खेलबाट 21 अङ्क जोड्यो। तेस्रो स्थानमा रहेको पुलिसले यो खेल अगावै पुलिसले सुपर लीगमा स्थान बनाइसकेको थियो। सङ्कडा भने समान खेलबाट 8 अङ्क सहित घर फर्किएको छ। सङ्कडाले अर्को वर्ष लीग छनौट खेल्नेछ। गीता एभिएसनको आयोजनामा शनिबार एभिएसन फुटसल प्रतियोगिता 2024 हुने भएको छ। एक दिन चल्ने प्रतियोगितामा सातवटा टोलीको सहभागिता रहनेछ, जसमा बुद्ध एयर, एनएनआरएफ एनए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, एयर डाइनेस्टिक, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स रहेका छन्। पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल एनआरएनएफ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तथा तेस्रो बुद्ध एयर र नेपाल एयरलाइन्स बीच हुनेछ। तीन खेलमा कम अन्तरले हारेको टोलीले एयर डाइनेस्टिकसँग खेलेपछि सेमी फाइनल समीकरण पूरा हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:59 भयो भने सूर्यास्त भरे साँझ 5:46 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परिहालसम्म 239 जनाको मृत्यु, 178 जना घाइते, अझै 18 जना बेपत्ता। बाढ़ी पहिरो प्रभावित 14 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारको निर्णय। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण अवरूद्ध राजमार्ग संचालनका लागि अधिकतम प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा संसदीय समितिमा जानकारी। हालसम्म देशभर 14,000 भन्दा बढ़ीमा डेंगू संक्रमण। र इजरायली सेना र हिजबुल्लाह बीच लेबनानमा भिडन्त जारी, हिजबुल्लाहको गुप्तचर मुख्यालयमा हवाई आक्रमण। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् नमस्कार।